بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، اپنے آج کے کاریکرم کا آرمبھ ہم سورہ شمس کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا آشرے پراپت کیا ہے سورگیے محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ سوگند ہے سوری کی اور اس کے پرکاش کی اور چندرما کی جب وہ اس کے پیچھے آئے، اور دن کی جب وہ دھرتی کو پرکاشت کر دے، اور رات کی جب وہ اسے ڈھانک لے، اور آکاش کی سوگند اور جس نے اسے اٹھایا، اور دھرتی کی اور جس نے اسے بچھایا، اور آتما کی اور جس نے اسے ٹھیک کیا، پھر اسے برائی اور بھلائی کا مارگ دکھا دیا निश्चित रूप से वही सफल रहा जिसने अपनी अंतरात्मा को पवित्र बना लिया, और दुर्भाग्य हुआ जिसने उसे पापों से दूषित कर लिया। समूद जाति ने अपनी उद्दंडता के कारण पैगंबर को झुठलाया। जब उनमें का सबसे बड़ा दुर्भागी उठ खड़ा हुआ तो अल्लाह के पैगंबर ने उनसे कहा, अल्लाह की ऊंटनी और उसके पानी पीने के स्थान का ध्यान रखना। किंतु उन्होंने उसे झुठला दिया और उस ऊंटनी की हत्या कर दी, तो उनके पालनहार ने उनके पाप के कारण उन्हें दंडित किया और उन्हें तथा उनकी बस्ती को मिट्टी में मिलाकर बराबर कर दिया, और उसे इस दंड के परिणाम का कोई भय नहीं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, हमारा ये प्रसारण आप शार्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। आज गुरुवार है, तीर की 10, ज़ीक़ादा की 20 और जुलाई की पहली तारीख। इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद राजनीतिक चर्चा, उसके बाद हम आपको एक विशेष कार्यक्रम सुनवाएंगे और अंतिम कार्यक्रम होगा आज की बात। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए, पता है parstoday.com/hi। सुनिए,
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने मोहसिन रज़ई को ईरान के न्यायपालिका प्रमुख के पद पर नियुक्त किया है। राष्ट्रपति रूहानी का कहना है कि देश से सालाना 590 मिलियन टन खनिज उत्पाद निकलता है। इराकी स्वयंसेवी बल ने अमरीका को खुली धमकी दे दी। और अब आप विस्तार से समाचार सुनिए।
इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने मोहसिन रज़ई को ईरान के न्यायपालिका प्रमुख के पद पर नियुक्त किया है। सर्वोच्च नेता के कार्यालय से प्राप्त रिपोर्ट के मुताबिक इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने एक आदेश जारी करके गुलाम हुसैन मोहसिन रज़ई को न्यायपालिका प्रमुख के पद पर नियुक्त कर दिया। आयतुल्लाह अल-उज़्मा खामनेई ने अपने इस आदेश में संविधान में निर्धारित न्यायपालिका के दायित्वों पर गंभीरता से ध्यान देने के साथ साथ वर्तमान परिवर्तनकारी शैली को जारी रखने और मौजूदा सुधार दस्तावेज को पूरी तरह लागू करने पर बल दिया। साथ ही उन्होंने न्यायपालिका में नई तकनीकों के विकास, कुशल और प्रतिभाशाली लोगों को महत्वपूर्ण जिम्मेदारियां सौंपने, ईमानदार न्यायाधीशों की सेवाओं के सम्मान, कानून का उल्लंघन करने वालों से कड़ाई से निपटने और जनता के साथ संपर्क बनाए रखने की आवश्यकता पर बल दिया। इस्लामी क्रांति के सर्वोच्च नेता ने अपने आदेश में इस बात पर जोर दिया कि अब जब सैयद इब्राहिम रईसी का जनता के वोटों के जरिए इस्लामी गणतंत्र ईरान के राष्ट्रपति पद के लिए चयन हो गया है, मैं उनके द्वारा न्यायपालिका के लिए अंजाम दी गई बहुमूल्य सेवाओं और बेहतरीन कामों के लिए बहुत धन्यवाद करता हूं।
ईरान के राष्ट्रपति का कहना है कि हम सालाना देश की खदानों से 590 मिलियन टन खनिज उत्पाद निकालते हैं, जिससे युवाओं को रोजगार के बड़े अवसर प्राप्त होते हैं। प्राप्त रिपोर्ट के मुताबिक गुरुवार को ईरानी राष्ट्रपति हसन रूहानी ने उद्योग, खान और व्यापार मंत्रालय की राष्ट्रीय परियोजनाओं के एक उद्घाटन समारोह में कहा, आज जिन योजनाओं का उद्घाटन किया गया है वो उद्योग और खदानों से संबंधित हैं। राष्ट्रपति रूहानी का कहना था कि खदानों और खनन उद्योग के क्षेत्र में रोजगार सृजन, आय सृजन और घरेलू जरूरतों को पूरा करने के साथ साथ निर्यात का बड़ा काम देश में किया जा रहा है। उन्होंने कहा कि देश इस्पात के क्षेत्र में आत्मनिर्भर हो चुका है और हम घरेलू जरूरतों को पूरा करने के साथ ही निर्यात भी कर रहे हैं। राष्ट्रपति रूहानी ने कहा कि उनके 8 वर्षीय शासनकाल में खनन और खनन उद्योग में अच्छा विकास हुआ है। उनका कहना था कि युवाओं के रोजगार के लिए खनन क्षेत्र एक बड़ा स्रोत है जिसे विभिन्न प्रकार से लाभ उठाया जा सकता है।
इराक की पॉपुलर फोर्स में शामिल यूनिट सैयदुश्शोहदा के महासचिव ने ऐलान किया है कि प्रतिरोध में रुचि रखने वाले हर राजनेता का सम्मान करते हैं, लेकिन अब प्रतिरोध स्वयंसेवी बलों पर अमरीका के हालिया हमले का जवाब जरूर देगा। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार अबू अला अल वेलाई ने इराक सीरिया सीमा पर स्वयंसेवी बलों के ठिकाने पर अमरीका के हालिया हमले पर प्रतिक्रिया व्यक्त करते हुए ट्वीट किया और अपने जवानों का बदला लेने के लिए कसम खाई। उन्होंने 3 दिन पहले अमरीकी हमले में शहीद होने वालों की शव यात्रा की ओर संकेत करते हुए ट्वीट किया कि मैं कार्यक्रम में शामिल सभी लोगों का शुक्रिया अदा करता हूं और हम भी उनके साथ दुख में बराबर के भागीदार हैं। हम कसम खाते हैं कि अपने प्यारों का बदला जरूर लेंगे। ये आप लोगों के लिए खुशखबरी है।
इराक के मीडिया सूत्रों ने सूचना दी है कि पूर्व बगदाद में भीषण बम धमाका हुआ है जिसमें कई लोगों के घायल होने की खबर है। समाचार एजेंसी फार्स की रिपोर्ट के मुताबिक इराकी सूत्रों ने बताया है कि बुधवार देर रात पूर्वी बगदाद में स्थित सदर सिटी में एक भीषण धमाका हुआ। प्राप्त जानकारी के अनुसार धमाके में अब तक 15 लोगों के घायल होने की सूचना है। एक अन्य रिपोर्ट के मुताबिक ये धमाका सदर सिटी के महाबिस नामक बाजार में हुआ है। इराक की आधिकारिक समाचार एजेंसी ने भी सुरक्षा सूत्रों के हवाले से बताया कि पूर्वी बगदाद में होने वाले धमाके में कई लोग गंभीर रूप से घायल हुए हैं जिसमें कई की स्थिति चिंताजनक है।
यमन के सादा प्रांत में सऊदी सैन्य गठबंधन के लड़ाकू विमानों की बमबारी में कई आम नागरिकों की मौत हो गई है। अल मसीरा टीवी चैनल की रिपोर्ट के मुताबिक गुरुवार को सऊदी सैन्य गठबंधन ने यमन के उत्तरी प्रांत सादा के सीमावर्ती इलाके पर बम बरसाए जिसके नतीजे में 2 आम नागरिकों की मौत हो गई और 6 अन्य घायल हो गए। सादा प्रांत के ही एक दूसरे इलाके शदा पर भी सऊदी सैन्य गठबंधन ने गोलीबारी की और मिसाइल हमला किया जिसके कारण 2 लोग घायल हो गए। एक दिन पहले भी सऊदी लड़ाकू विमानों ने यमन के कई इलाकों पर बम बरसाए थे जिसमें कई लोग हताहत और घायल हो गए थे। घायलों में से कई की हालत गंभीर है।
पूर्व सऊदी क्राउन प्रिंस को जेल में इतनी ज्यादा यातनाएं दी गई हैं कि उनमें अब चलने की भी ताकत नहीं बची है और उन्हें पेन किलर गोलियां तक लेने की अनुमति नहीं है। प्राप्त रिपोर्ट के मुताबिक 2015 से 2017 तक सऊदी अरब के क्राउन प्रिंस रहने वाले मोहम्मद बिन नायफ को सऊदी किंग के आदेश के बाद पद से हटा दिया गया था और उनके स्थान पर मोहम्मद बिन सलमान को क्राउन प्रिंस का ताज पहना दिया गया था। मार्च 2020 में मोहम्मद बिन नायफ को उनके चाचा अहमद बिन अब्दुल अजीज के साथ बगावत के आरोप में गिरफ्तार करके जेल में डाल दिया गया था। एनबीसी टीवी की रिपोर्ट के मुताबिक बिन नायफ को गिरफ्तार करने के बाद कठोर यातनाएं दी गईं और अब वे बिना सहायता के चल फिर भी नहीं सकते हैं। एनबीसी ने 2 जानकार सूत्रों के हवाले से लिखा है कि बिन नायफ को रियाज में अल यमामा महल के निकट एक सरकारी इमारत में कैद करके रखा गया है और अब तक उनका 23 किलोग्राम वजन घट चुका है।
कुछ मीडिया सूत्रों ने खबर दी है कि हिजबुल्ला ने इसराइल के खिलाफ एक बड़ी कार्रवाई करते हुए उसके 4 ड्रोन विमानों को मार गिराया है। इराक के साबिरीन न्यूज चैनल ने रिपोर्ट दी है कि हिजबुल्ला के जियालों ने समुद्री रास्ते से लेबनान की राजधानी बेरूत की ओर आने वाले 4 इसराइली ड्रोन विमानों को मार गिराया। इस खबर के बारे में और अधिक जानकारी अभी सामने नहीं आई है। याद रहे कि इसराइल हमेशा लेबनान की हवाई, समुद्री और जमीनी सीमा का उल्लंघन करता है जिससे लेकर हमेशा टकराव की स्थिति बनी रहती है। इसी तरह इसराइल कभी कभी लेबनान के आसमान को सीरिया पर हमला करने के लिए इस्तेमाल करता है।
چین کے راشٹرپتی شی جن پنگ نے تائیوان اور ہانگ کانگ کے مدے پر ان سبھی دیشوں اور شاسنوں کو چیتاونی دی ہے کہ جو اس مدے سے اپنی راجنیتک روٹیاں سینکنا چاہ رہے ہیں. انہوں نے کہا کہ کسی کو بھی ہمارے مضبوط اچھا شکتی، ارادے اور بے جوڑ طاقت کو کم کر کے نہیں آنکنا چاہیے. انہوں نے ایسے سبھی شاسنوں کو چیتاونی دیتے ہوئے کہا کہ ڈرانے اور دھمکانے کا سمے جا چکا ہے، اب آنکھ دکھانے والوں کو منہ توڑ جواب ملے گا.
چین کی کمیونسٹ پارٹی کے 100 سال پورے ہونے پر آیوجت بھویہ کاریکرموں میں لوگوں کو سمبودھت کرتے ہوئے شی جن پنگ نے کہا ہے کہ چین اپنی سینا کا نرماڑ اپنی سمپرمتا کی رکشا، سرکشا اور وکاس کے لیے کرے گا اور اسے وشو استریہ بنائے گا.
اسرائیل کے پردھان منتری نے ان دعووں سے انکار کیا ہے کہ جس میں کہا گیا تھا کہ زونی شاسن کے ودیش منتری اور امریکہ کے بیچ اس بات پر سہمتی ہو گئی ہے کہ واشنگٹن ایران کے سمن میں کوئی بھی نیتی بنا تیل اویو کی سہمتی کے نہیں بنائے گا. ساتھی نفتالی بینت نے یہ دعویٰ کیا کہ تیل اویو بنا کسی سیمتتا کے ودیشی خطروں کا جواب دے گا.
غزہ میں استھت حماس کے سوچنا کاریالے نے ایک بیان جاری کر کے گوگل اور ایپل دوارا فلسطین کا نام نقشے سے ہٹائے جانے پر ان دونوں کمپنیوں کی کڑے شبدوں میں نندا کی ہے. اور اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے.
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز.
راجنیتک چرچا.
راجنیتک چرچا کا دینک کارکرم لے کر محمد علی قمی حاضر ہے. یو این مہا سچیو کی امریکہ سے ایران کے خلاف پابندی ہٹانے اور تیل بیچنے کی چھوٹ دینے کی مانگ، کینیڈا میں جلوایو سنکٹ کا پرکوپ، یمن میں سعودی گٹھبندھن کی بربرتا اور بھارت کے کورونا وائرس کے ٹیکے کووی شیلڈ کو یورپی سنگھ کے 7 دیشوں کی اور سے مانیتا ہماری چرچا کے وشے ہیں. پہلے یو این سرکشا پریشد کی بیٹھک میں مہا سچیو نے امریکہ سے ایران کے خلاف پابندیاں ہٹانے اور تیل بیچنے کی چھوٹ دینے کی مانگ کی. چین اور روس امریکہ سے ایسی گارنٹی چاہتے ہیں کہ اگر وہ دوبارہ پرمانو سمجھوتے میں آئے تو پھر اس سے نہ نکلے. نیو یارک یو این مکھیالے سے IRIB کے لیے کامران نجف زادے کی رپورٹ پیش کر رہے ہیں ساتھی رویش زیدی.
یو این سرکشا پریشد کی بیٹھک میں مہا سچیو نے امریکہ سے ایران کے خلاف پابندیاں ہٹانے اور تیل بیچنے کی چھوٹ دینے کی مانگ کی. گوٹیرس اور یورپی سنگھ ایران کی اور سے یورینیم کے 60% سموردھن کو لے کر سمویدنشیل ہیں. برٹین نے امید جتائی ہے کہ ایران کے نئے راشٹرپتی کوئی دوسرا راستہ اپنائیں گے. فرانس کا کہنا ہے کہ وارتا میں ایسے ساہسک فیصلے لینے کی ضرورت ہے کہ سبھی لوگ پرمانو سمجھوتے میں لوٹ آئیں. امریکہ کا کہنا ہے کہ وہ ایران کو پرمانو ہتھیار حاصل نہیں کرنے دے گا. چین اور روس امریکہ سے ایسی گارنٹی چاہتے ہیں کہ اگر وہ دوبارہ پرمانو سمجھوتے میں آئے تو پھر واپس نہ نکلے.
We did that while we were not and still are not receiving the intended benefits.
یو این میں ایرانی دوت تخت روانچی نے سرکشا پریشد میں یہ کہتے ہوئے چنتا ظاہر کی کہ ایران کو ابھی تک JCPO سے کوئی لابھ نہیں پہنچا ہے.
The US will not once again withdraw from the JCPOA or abuse its mechanism.
اس بیٹھک کا سب سے اہم بندو بھی یہی تھا. ایسا لگتا ہے کہ وینا وارتا میں ایران اور اس کے گھٹکوں کی یہ مول مانگ ضرور نہیں تھے کہ امریکہ اس بات کی کیا گارنٹی دے گا کہ وہ JCPO میں موجود میکنزم کو دوسرے سنکٹ کو پیدا کرنے میں استعمال نہیں کرے گا. آپ نے ذکر کیا ہے کہ امریکہ کی اور سے اس بات کی گارنٹی ضروری ہے کہ وہ دوبارہ JCPO سے باہر نہ نکلے. ہمیں اس بات کی گارنٹی دی جائے کہ وہ دوبارہ ایسی غلطی نہیں کرے گا. JCPOA اس کھلے دروازے کی طرح بالکل نہیں ہے کہ جب مرضی ہو آؤ، جب دل کہے باہر نکل جاؤ۔ اس بیٹھک میں امریکہ اور یورپ ایران کی میزائل رکشا و سیٹلائٹ شمتا اور شیتری پربھاؤ کو بھی بحث میں شامل کرنا چاہتے تھے، حالانکہ انہیں پتا ہے کہ ایران اس وشے پر کبھی بات نہیں کرے گا اور اس کا جے سی پی او اے سے کوئی سمبندھ بھی نہیں ہے۔ نیو یارک مکھیالے سے آئی آر آئی بی کے لیے کامران نجف زادے کی رپورٹ۔
جلوایو سنکٹ کی وجہ سے کینیڈا کے ایک راج میں ٹمپریچر 49.5 ڈگری سیلسیس پہنچ گیا۔ بڑی عمر کے درجنوں لوگوں کی موت ہو گئی۔ اگلے 24 گھنٹے میں جنگل میں آگ لگنے کا خطرہ ہے۔ پیش ہے ٹورنٹو سے آئی آر آئی بی کے لیے حمید مقیمی کی رپورٹ، ساتھی محمد مہدی کی زبانی۔
جس دیش میں ٹھنڈک بہت زیادہ پڑتی ہے وہ راج جو سنتولت جلوایو کے لیے مشہور ہے، جہاں زیادہ تر لوگ گھر کو ٹھنڈا رکھنے کے سنسادنوں کے استعمال کی ضرورت محسوس نہیں کرتے تھے، وہاں ٹیمپریچر کے ریکارڈ 49.5 فیصدی پہنچنے سے سارے سمیکرن الٹ گئے ہیں۔ زیادہ تر بوڑھے لوگ ہم سے سمپرک کر رہے ہیں، جب ہم ان کے گھر میں داخل ہوتے ہیں تو ان کے گھر کا ٹیمپریچر 40 ڈگری سیلسیس ہوتا ہے۔ ایک مہیلا کہتی ہے زیادہ تر مرنے والوں کی عمر 70 سے 92 سال کے بیچ تھی، سب سے کم عمر کا مرنے والا ویکتی 44 سال کا تھا۔ ایسے حالات میں ایمرجنسی میڈیکل ہیلپ کے لیے سمپرک بہت ضروری ہو رہا ہے۔ ان حالات میں ہم ایمرجنسی سمپرک کا جواب دینے میں کم سے کم 2 گھنٹہ لگاتے ہیں، جبکہ غیر ضروری سمپرک کا جواب 10 گھنٹے میں دیتے ہیں۔ پولیس نے لوگوں سے اپیل کی ہے کہ وہ اپنے رشتہ داروں، پڑوسیوں اور آس پاس کے بوڑھے لوگوں کا خیال رکھیں۔ ایسے موسم میں برٹش کولمبیا راج میں اگلے 24 گھنٹے کے دوران آگ لگنے کا خطرہ بہت ادھک ہے۔ ٹورنٹو سے آئی آر آئی بی کے لیے حمید مقیمی کی رپورٹ۔
یمن میں سعودی گٹھ بندھن کی بربرتا جاری ہے۔ حملہور سعودی گٹھ بندھن کے بدھوار اور گروار کے حملوں میں قریب 20 یمنی شہید و گھائل ہوئے۔ پیش ہے ایک رپورٹ، ساتھی اختر عباس کی زبانی۔
یمن کے سعدہ پرانت کے وبھن علاقوں میں حملہور سعودی گٹھ بندھن کے حملوں میں 20 عام ناگرک شہید و گھائل ہو گئے۔ گروار کو اتر یمن کے سعدہ پرانت کے سرحدی علاقے الرقوم میں حملہور گٹھ بندھن کے تازہ اپرادھ میں 2 عام ناگرک شہید اور 6 انیہ گھائل ہو گئے۔ حملہور سعودی گٹھ بندھن کے بدھوار اور گروار کے حملوں میں لگ بھگ 20 یمنی شہید و گھائل ہوئے، جن میں کچھ گھائلوں کی حالت چنتا جنک بنی ہوئی ہے۔ اس بیچ یمنی فوج کی آپریشنل کمان نے حملہور سعودی گٹھ بندھن کی اور سے یمن کے حدیدہ پرانت میں سیز فائر کا الگھن جاری رہنے کی خبر دی ہے۔ تسنیم نیوز کے مطابق یمنی فوج کی آپریشنل کمان نے کہا ہے کہ سعودی حملہوروں اور ان کے کرائے کے ایجنٹوں نے پچھلے 24 گھنٹوں میں پشچمی یمن کے حدیدہ پرانت میں 153 بار یدھ ورام کا الگھن کیا ہے۔ یمن کی آپریشنل کمان کے مطابق حملہور سعودی گٹھ بندھن اور اس کے ایجنٹوں نے انیک طرح کے بھاری و ہلکے ہتھیاروں سے حدیدہ کے وبھن علاقوں کو نشانہ بنایا۔ سویڈن میں سنا اور ریاض کے پرتندھی منڈلوں کے بیچ حدیدہ میں یدھ ورام کی سہمتی پر دستخط ہوئے تھے۔ یہ سہمتی 18 دسمبر 2018 کی صبح سے لاگو ہوئی تھی، لیکن سعودی گٹھ بندھن جب سے یہ سہمتی لاگو ہوئی ہے شاید ہی کوئی ایسا دن ہو جب اس نے حدیدہ میں یدھ ورام کا الگھن نہ کیا ہو۔ سعودی عرب، امریکہ، یو اے ای اور کئی دوسرے دیشوں کی مدد سے 26 مارچ 2015 سے یمن پر بربرتا پورن حملے کر رہا ہے۔ اس کے ساتھ ہی سعودی گٹھ بندھن نے یمن کی زمینی، ہوائی اور سمندری ناکابندی بھی کر رکھی ہے، جس کی وجہ سے یمنی جنتا کو دواؤں اور کھادیہ پدارتھ کے سنکٹ کا سامنا ہے۔ یمن پر سعودی گٹھ بندھن کے حملوں میں اب تک 16,000 یمنی شہید، 10,000 گھائل اور لاکھوں بے گھر ہو چکے ہیں۔
اور اب بھارت کا رخ کرتے ہیں۔ بھارت کے کورونا وائرس کے ٹیکے کووی شیلڈ کو یورپی سنگ کے 7 دیشوں کی اور سے مانیتا مل گئی ہے۔ پیش دلی سے شمشاد کاظمی کی رپورٹ۔
یورپی سنگ کے 7 دیشوں آسٹریا، جرمنی، سلووینیا، آئرلینڈ، اسٹونیا اور اسپین اور سوئٹزرلینڈ اور آئس لینڈ نے بھارت نرمت کورونا ویکسین کووی شیلڈ کو مانیتا پردان کر دی ہے۔ بھارت نے یورپی سنگھ کے سدسیہ دیشوں سے کووی شیلڈ اور کو ویکسین کو گرین پاس اسکیم میں شامل کرنے کو کہا تھا۔ بھارت نے یورپی سنگھ سے دو ٹوک کہا تھا کہ بھارت کے دونوں ویکسین کو مانیتا دیں، نہیں تو یورپی سنگھ کے سدسیہ دیشوں کے ناگرکوں کے بھارت پہنچنے پر ان کے لیے 14 دنوں کا کوارنٹین انیوارے کیا جائے گا۔ یورپی سنگھ نے اپنی گرین پاس یوجنا کے تحت یاترا پرتیبندھ میں ڈھیل دی ہے۔ بھارت نے سموہ کے 27 سدسیہ راشٹروں سے انوروھ کیا تھا کہ کووی شیلڈ اور کو ویکسین کے ٹیکے لگوا چکے بھارتی ناگرکوں کو یورپ کی یاترا کی انومتی دینے پر وہ الگ سے وچار کرے۔ یورپی یونین نے کیول سدسیہ دیشوں کے ناگرکوں کی یاترا کے لیے ایک یوجنا بنائی ہے، جس کے تحت یورپین میڈیسن ایجنسی دوارا سویکرت کرونا ٹیکے لگوانے والوں کو یاترا پرتیبندھوں سے مکت رکھا جائے گا۔ کرونا وائرس کا قہر کم ہونے کے بعد ودیش کی یاترا پر یورپ جانے والے بھارتی ناگرکوں کے لیے اسے شبھ سندیش مانا جا رہا ہے، پرنتو یورپی سنگھ کے 27 میں سے انیک دیشوں نے ابھی کووی شیلڈ کی مانیتا نہیں دی ہے، جہاں بھارتی ناگرک ادھک یاترا کرتے ہیں۔ یورپی سنگھ کی اور سے بھارتی ویکسین کووی شیلڈ لگوانے والوں کو گرین پاس نہ دینے پر مچا بوال اب تھم گیا ہے۔ یورپی سنگھ کی ڈیجیٹل کووڈ پرمان پتر یوجنا یا گرین پاس یوجنا گروار سے پربھاوی ہو گئی، جس کے تحت کووڈ 19 مہاماری کے دوران سوتنتر آواجاہی کی انومتی ہوگی۔ ادھر بھارت میں پچھلے 24 گھنٹے میں کرونا کے 48,786 نئے معاملے سامنے آئے اور 1,005 کرونا سنکرمتوں کی مرتیو ہوئی۔ اس اودھی میں 61,588 کرونا سنکرمت ٹھیک ہوئے ہیں۔ اس سمے بھارت میں کرونا کے 5,23,257 سکریہ معاملے ہیں۔ دیش کے 10 راجیوں میں پورن لاک ڈاؤن جیسی پابندی اب بھی جاری ہے، جبکہ 21 راجیوں اور کیندر شاست پردیشوں میں آنشک لاک ڈاؤن جاری ہے۔ تلنگانہ بھارت کا ایک ماتر راجیہ ہے جس نے لاک ڈاؤن پوری طرح ہٹا دیا ہے، جبکہ یہاں سکریہ معاملوں کی سنکھیا اب بھی 13,388 ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوا۔ یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔ اب پیش ہے امریکی مانوادھیکار کے بارے میں وشیش پروگرام، جس کے بعد آپ سنیں گے سبھا کا آخری پروگرام آج کی بات۔
दोस्तों, आज हम अमेरिका की नीति और मानवाधिकार की वास्तविकता के विषय पर एक विशेष कार्यक्रम लेकर उपस्थित हैं। मरियम मेहरदादी और मोहम्मद अली गुम्मी का सलाम स्वीकार कीजिए।
دوستو، اسلامی گڑتنتر ایران میں 6 تیر ماہ سے 12 تیر ماہ ارتھات 27 جون سے 3 جولائی کے بیچ کو امریکہ کا مانوادھیکار سپتاہ قرار دیا گیا ہے۔ نام رکھے جانے کا کارن یہ ہے کہ یہ تاریخیں ایران میں اسلامی کرانتی کی سفلتا کے بعد کے پہلے دشک میں ایرانی راشٹر کے خلاف کئی مانوتا ویرودھی اپرادھ کیے گئے اور آتنکوادی گھٹنائیں گھٹی ہیں۔ ان گھٹناؤں میں امریکہ پروکش و اپروکش روپ سے لپت رہا ہے۔ اس سپتاہ کی پہلی گھٹنا 6 تیر 1360 ہجری شمسی برابر 27 جون 1981 کو سپریم لیڈر آیت اللہ العظمیٰ خامنائی پر جان لیوا حملے سے شروع ہوتی ہے۔ اس کے بعد 7 तीर बराबर 28 जून को अमेरिका समर्थित आतंकवादी गुट MKO ने जमहूरी इस्लामी पार्टी के मुख्यालय में बम धमाका किया।
6 साल बाद 7 तीर 1366 हिजरी शमसी अर्थात 28 जून 1987 को भी सद्दाम शासन द्वारा ईरान पर थोपे गए युद्ध के दौरान ईरान के सीमावर्ती क्षेत्र पर रासायनिक बमबारी की गई। इसके 1 साल बाद 12 तीर मास 1367 हिजरी शमसी अर्थात 3 जुलाई 1988 को फारस की खाड़ी में मौजूद अमरीकी युद्धपोत ने जानबूझकर ईरान के यात्री विमान पर हमला किया जो मानवता के माथे पर कलंक था। इन घटनाओं पर नजर डालने से 2 महत्वपूर्ण सवाल सामने आते हैं। पहला ये कि ये अपराध और आतंकवादी कार्रवाइयां किस लक्ष्य के तहत अंजाम दी गईं। इससे भी महत्वपूर्ण सवाल है कि क्षेत्र और दुनिया में मानवता के विरुद्ध होने वाले ज्यादातर अपराध अमरीकी हस्तक्षेप की वजह से अंजाम पाए हैं और वॉशिंगटन किस दलील और तर्क की वजह से खुद को मानवाधिकारों का रक्षक समझता है।
इन सवालों का जवाब हासिल करने के लिए हमको एक लंबी चौड़ी बहस करनी पड़ेगी, लेकिन हम आपको इसका जवाब संक्षेप में बताने की कोशिश करेंगे और अमेरिका की ईरान दुश्मनी और मानवाधिकार के खोखले दावे के विषय पर आपका ध्यान आकृष्ट कराएंगे।
सत्ताईस और 28 जून 1981 का आतंकवादी हमला ऐसी स्थिति में हुआ कि ईरान इस्लामिक क्रांति की सफलता के बाद के आरंभिक वर्षों में विभिन्न प्रकार के षड्यंत्रों का सामना कर रहा था और इराक द्वारा थोपे गए युद्ध से तो इसके आयाम और भी विस्तृत हो गए थे। इन हालात में ईरानी राष्ट्र के दुश्मनों ने देश के भीतर अशांति का माहौल बनाकर तथा महत्वपूर्ण हस्तियों की टारगेट किलिंग करके और बम धमाके करके इस्लामी शासन व्यवस्था को गिराने की साजिश की। जैसे ही ये षड्यंत्र शुरू हुए अमेरिका ने ईरान से दुश्मनी का खेल शुरू कर दिया।
उस संवेदनशील चरण में इराक के बासी शासन ने युद्ध क्षेत्र में मुंह की खाने के बाद जंग को नागरिक क्षेत्र की ओर ले जाने की कोशिश की और सरदश्त जैसे ईरान के शहरों पर रासायनिक बमबारी और मिजाइल हमले किए। बासी शासन ने यह हमले करके ईरान के संघर्षकर्ताओं और प्रतिरोधकर्ताओं के प्रतिरोध और उनके डटे रहने में विघ्न उत्पन्न करने का प्रयास किया। हमलावर सद्दाम शासन ने तेल टैंकरों पर हमला करके विदेशी सैनिकों के हस्तक्षेप का मार्ग प्रशस्त किया। 12 तीर माह सन 1367 हिजरी शमसी बराबर 3 जुलाई 1988 को फारस की खाड़ी में मौजूद अमरीकी युद्धपोत वेंसन से जानबूझ कर ईरान के यात्री विमान पर हमला किया गया।
अमेरिका ने ईरान के यात्री विमान को निशाना बनाकर ऐसी स्थिति में ये अपराध किया है कि अमेरिका के तत्कालीन उपराष्ट्रपति ने स्वीकार किया था कि इस आपराधिक कृत्य का राजनीतिक लक्ष्य युद्ध समाप्त करने के लिए अमेरिका और इराक की शर्तें स्वीकार करने के लिए ईरान को मजबूर करना था। रासायनिक बमबारी करना, प्रतिबंधित हथियारों को इराक के हवाले करना और अमरीका तथा कुछ यूरोपीय देशों की अर्थपूर्ण चुप्पी ने अमरीका और उसके यूरोपीय घटकों के मानवाधिकारों के बारे में लंबे लंबे दावों की पोल खोल दी और पता चलता है कि पश्चिम मानवाधिकारों का केवल ढिंढोरा पीटता है।
विश्व की वर्चस्ववादी शक्तियां वास्तव में मानवाधिकार को सॉफ्ट वॉर की परिधि में दूसरे देशों पर दबाव डालने के हथकंडे के रूप में प्रयोग करती हैं ताकि अपने वर्चस्ववादी लक्ष्यों को हासिल कर सकें। इस्लामिक गणतंत्र ईरान के सुप्रीम लीडर आयतुल्लाह लुज़्मा सैयद अली खामनाई पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की पैगम्बरी की आधिकारिक घोषणा के अवसर पर अपने बयान में वास्तविकता को उल्टा दिखाने को दुश्मनों के सॉफ्ट वॉर का हिस्सा करार दिया और सबसे बड़ा परमाणु भंडार रखना, अमेरिका के परमाणु बम द्वारा 2,20,000 लोगों का जनसंहार, सामूहिक हथियारों के खिलाफ होने का दावा और दाइश जैसे आतंकवादी गुट का अमरीका द्वारा समर्थन, आधुनिक मीडिया का साम्राज्य होने और साथ ही आतंकवाद से संघर्ष के दावे जैसा विषय वास्तविकता को तोड़ मरोड़कर पेश करना है।
अमेरिका के मानवाधिकारों को उजागर करने के लिए इस सप्ताह का नाम रखना हमारे लिए इस बात की भूमिका प्रशस्त करता है ताकि अमेरिकी शासन के मानवता विरोधी अपराधों का मुद्दा हमेशा मेज पर खुला रहे और अफगानिस्तान, इराक, यमन, सीरिया जैसे विभिन्न देशों में बेगुनाह लोगों के जनसंहार तथा अपने ही देश के अश्वेत नागरिकों के बारे में हिंसक बर्ताव और अमरीका में नस्ल भेद के विरुद्ध प्रदर्शन करने वालों का दमन दुनिया के कानों तक पहुंचे और लोगों के सामने ये सारी बातें उजागर हों।
निसंदेह ये सारे अपराध और जुर्म और अमेरिका समर्थित आतंकवाद की भेंट चढ़ने वाले लोगों की याद कभी भी ईरानी राष्ट्र के मन से नहीं निकलेगी। अगर अमेरिका और सद्दाम के सारे समर्थक इन अपराधों में सद्दाम का साथ न देते तो न केवल सरदश्त में बल्कि हलपचे में भी हजारों बेगुनाह लोग रासायनिक हथियारों की भेंट न चढ़ते।
तेहरान विश्वविद्यालय में अंतर्राष्ट्रीय अधिकारों के प्रोफेसर और गार्जियन काउंसिल के कानूनी मामलों के सदस्य अब्बास अली कतखुदाई दोहरा मापदंड अमेरिका और पश्चिम का सौतेला बर्ताव शीर्षक के अंतर्गत एक लेख में लिखते हैं कि कुछ साल पहले सद्दाम शासन के युद्धोन्मादी अधिकारियों ने आधिकारिक रूप से स्वीकार किया था कि ईरानी जनता के विरुद्ध थोपे गए युद्ध के दौरान रासायनिक हथियारों का प्रयोग किया गया और सबसे खेद की बात यह है कि ये प्रतिबंधित रासायनिक हथियार सैनिकों पर गिराए जाते और आम नागरिकों पर भी गिराए गए।
उनका कहना था कि सद्दाम द्वारा थोपे गए 8 वर्षीय युद्ध के दौरान सद्दाम शासन ने 378 बार ईरान की जनता पर रासायनिक हमले किए। उनका कहना था कि सद्दाम शासन ने बाने, मरीवान, सरदश्त, पीरान शहर और सुमार जैसे ईरान के शहरों तथा इराक के हलपचे, फाओ, जजायर, मजनून सहित कई शहरों पर रासायनिक बमबारी की। बताया जाता है कि आंकड़ों के आधार पर इन हमलों में 50,000 से अधिक लोग शहीद और घायल हुए थे।
अमेरिका ने जापान के हिरोशिमा और नागासाकी पर बमबारी करके तथा ईरान के यात्री विमान पर मिसाइल हमला करके अपने जुर्म के इतिहास में कई पन्ने जोड़ लिए, जबकि ईरान और इराक की जनता के खिलाफ सद्दाम शासन की रासायनिक बमबारी में शामिल होकर उसने मानवता की सारी हदों को पार कर दिया।
अलबत्ता ये कोई नई बात नहीं है कि अमरीका ने सामूहिक विनाश के हथियारों का प्रयोग किया हो, बल्कि अमरीका ने पहली बार 1763 ईस्वी में रेड इंडियंस के खिलाफ रासायनिक हथियारों का प्रयोग किया था। रेड इंडियंस ही अमेरिका के मुख्य मालिक और हकदार हैं।
अमेरिका ने प्रथम विश्व युद्ध के दौरान 5,000 टन से ज्यादा रासायनिक पदार्थों का प्रयोग करके रासायनिक हथियार बनाए। आंकड़ों से पता चलता है कि अमेरिका ने वियतनाम युद्ध में वियतनाम के नागरिकों और ग्रामवासियों पर 7.5 करोड़ लीटर से ज्यादा विषैले और रासायनिक पदार्थ गिराए और हजारों हेक्टेयर जंगलों को तबाह व बर्बाद कर दिया।
ऑरेंज या नारंगी रंग के रासायनिक पदार्थों के प्रभाव की वजह से वियतनाम में 3 लाख लोग काल के गाल में समा गए, जबकि लाखों लोगों को अपंग होना पड़ा और बच्चे अपंग पैदा हो रहे हैं। वास्तव में अमेरिका और कुछ यूरोपीय देश मानवाधिकारों की वास्तविकताओं को फेर बदल कर इस विषय को स्वतंत्र देशों के खिलाफ इस मुद्दे को हथकंडे के रूप में प्रयोग करते हैं।
दुनिया की वर्चस्ववादी शक्तियों ने आजकल मानवता विरोधी अपनी कार्रवाइयों को आर्थिक क्षेत्र में भी विस्तृत कर दिया है और वे आर्थिक आतंकवाद द्वारा ईरानी जनता के स्वास्थ्य और उसकी अर्थव्यवस्था को निशाना बना रहे हैं। इन अमानवीय कृत्यों का मामला इतना बढ़ गया है कि कोरोना के फैलाव के काल में भी सभी देशों ने एक दूसरे की मदद की ताकि इस घातक बीमारी को फैलने से रोका जा सके,
لیکن امریکہ اور پشچمی دیشوں نے اس معاملے میں بھی ایران کے ساتھ دوہرا رویہ اپنائے رکھا۔
امریکہ اور پشچمی دیشوں نے ایران میں کورونا وائرس کے پھیلاؤ کے کال میں تہران کی مدد کرنے کے بجائے اس دیش کو دواؤں کی سپلائی بھی روک دی، یہاں تک کہ ان دیشوں کو بھی نشانہ بنایا جنہوں نے اس مہاماری کے کال میں تہران کی مدد کی، ان پر پرتیبندھ بھی لگا دیا تاکہ انہیں تہران کی مدد کرنے سے روک سکیں۔ امریکہ اور پشچمی دیشوں نے دوسرے دیشوں کو ایران کی مانوتا پریمی کاروائیوں سے روکا اور یہ ان دیشوں کا مانوادھکار کے بارے میں دوہرا برتاؤ ہے۔ دوستو، پروگرام کا وقت ختم ہوتا ہے، اجازت دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ آج کی بات۔
دوستو، کارکرم آج کی بات میں آپ کا سواگت ہے، میں ہوں احمد عباس۔ آج کی چرچا میں ہم بات کریں گے بھارت کے پردھان منتری نریندر مودی کے ساتھ کشمیری نیتاؤں کی ملاقات کی۔ بھارت میں جموں اور کشمیر پر پردھان منتری نریندر مودی کے ساتھ 24 جون کو نئی دلی میں کشمیر کے 14 نیتاؤں کے ساتھ سردلیے بیٹھک ہوئی جو لگ بھگ 3.5 گھنٹے چلی۔ دیش کی وبھن راجنیتک پارٹیوں کے ساتھ ہی جموں کشمیر کے 4 پورو مکھیہ منتریوں ڈاکٹر فاروق عبداللہ، عمر عبداللہ، محبوبہ مفتی اور غلام نبی آزاد بھی بیٹھک میں شامل ہوئے۔ بیٹھک کے بعد پردھان منتری نریندر مودی نے ٹویٹ کیا کہ یہ بیٹھک ایک مہتوپورن قدم ہے۔ ساتھ ہی انہوں نے یہ بھی لکھا کہ راجیہ میں چناؤ ہونے چاہیے تاکہ لوگوں کو ایک لوک تانترک سرکار ملے۔ پردھان منتری مودی نے ٹویٹ کیا کہ جموں کشمیر کے راجنیتک نیتاؤں کے ساتھ آج کی بیٹھک ایک وکست اور پرگتیشیل جموں کشمیر کی دشا میں جاری پریاسوں اور وہاں سروانگیڑ وکاس کی اور بڑھا ایک مہتوپورن قدم ہے۔ کیندریہ منتری جیتیندر سنگھ نے بھی بیٹھک کے بارے میں مہتوپورن بندوؤں کو ریکھانکت کیا۔
پردھان منتری جی نے بیٹھک میں 2 بڑی باتوں پر وشیش زور دیا۔ انہوں نے کہا جموں کشمیر میں لوک تنتر کو گراس روٹ تک لے جانے کے لیے ہم سب کو مل کر کام کرنا ہوگا۔ دوسرا، جموں کشمیر میں آل راؤنڈ وکاس ہو، ہر علاقے ہر سمودائے تک وکاس پہنچے، اس کے لیے ساجھے دھاری ہو اور جن بھاگیداری کا ایک ماحول بنایا رکھا جائے، یہ ضروری ہے کہ جموں کشمیر میں لوک تانترک پرکریا سے جڑے اگلے مہتوپورن قدم یعنی ودھان سبھا چناؤ کی طرف ہمیں مل کر جانا ہے۔ اس کے لیے ڈی لمیٹیشن کی پرکریا کو تیزی سے پورا کرنا ہوگا تاکہ ہر شیتر ہر ورگ کو پریاپت راجنیتک پرتندھتو ودھان سبھا میں پراپت ہو سکے۔ وشیش روپ سے دلتوں، پچھڑوں، جن جاتی شیتروں کے ساتھیوں کو ایک اچت پرتندھتو دینا آوشک ہے۔
گرہ منتری امت شاہ نے بتایا کہ جموں کشمیر پر چلی بیٹھک اچھے ماحول میں ہوئی. انہوں نے کہا سبھی نے لوک تنتر اور سمویدھان کے پرتی اپنی پرتیبدھتا ویکت کی. جموں کشمیر میں لوک تانترک پرکریا کو مضبوط کرنے پر زور دیا گیا. ہم جموں کشمیر کے وکاس کے لیے پرتیبدھ ہیں. بیٹھک کے بعد کشمیری نیتاؤں نے میڈیا کے سامنے اپنے وچار رکھے. پورو مکھیہ منتری محبوبہ مفتی نے زور دیا کہ پاکستان کے ساتھ بات کی جانی چاہیے. انہوں نے یہ بھی کہا کہ 370 کو بحال کرنے کے لیے سنگھرش جاری رہے گا.
ہم نے کہا کہ آپ چائنا کے ساتھ بات کر رہے ہیں جہاں لوگوں کا کوئی انوالومنٹ نہیں ہے. جموں کشمیر میں لوگوں کا انوالومنٹ ہے. میں نے ان کو کمپلیمنٹ کیا, آپ نے پاکستان سے بات کی, سیز فائر کرایا, بہت اچھی بات ہے, انفلٹریشن کم ہوئی, بہت اچھی بات ہے. اب اگر جموں کشمیر کے لوگوں کو سکون ملتا ہے, آرام ملتا ہے, اس کے لیے اگر آپ کو پاکستان سے پھر بات کرنی پڑے, کرنی چاہیے. اور جو ٹریڈ جموں کشمیر, چاہے راولا کوٹ کا ہو, چاہے وہ مظفر آباد روڈ کا, اڑی مظفر آباد ہو, جو ٹریڈ ہمارا رک گیا ہے اس کو چالو کرنے کے لیے بھی پاکستان کے ساتھ بات کرنی چاہیے, کیونکہ اس میں کافی لوگوں کا روزگار ہے. اور جموں کشمیر میں جو سختی ہے, جو پکڑ دکڑ ہے, جو مار پیٹ کا ماحول ہے, جس طرح سے بھی بات کی نہیں ہوتی ہے تو اس کو یو اے پی اے لگایا جاتا ہے. ابھی کوئی سانس لیتا لے نہیں پاتا ہے. جرنلسٹ کو تنگ کیا جاتا ہے, سب کو تنگ کیا جاتا ہے. یہ سختی بند ہونی چاہیے.
پورو مکھیہ منتری عمر عبداللہ کا کہنا تھا کہ انوچھید 370 کو ہٹائے جانے کے خلاف عدالت میں اپنا پکش رکھیں گے. ساتھ ہی انہوں نے کہا کہ انہوں نے پردھان منتری سے کشمیر کے لوگوں کے ساتھ وشواس بحالی کے لیے قدم اٹھانے کو کہا. عمر عبداللہ نے کہا 5 اگست 2019 کو انوچھید 370 کو ہٹائے جانے کو ہم نہیں مانتے. سپریم کورٹ میں یہ بات آ جائے تو ہم سمپورن راجیہ کو لے کر اپنی بات رکھیں گے, البتہ ہم قانون اپنے ہاتھ میں نہیں لیں گے.
ہم نے تو اپنی پارٹی کی طرف سے وزیر اعظم صاحب کو اور سب کو کہا کہ جہاں تک 5 اگست 2019 کا فیصلہ ہے یا جو کیا گیا, ہم اس کے ساتھ نہیں ہیں, ہم اس سے سہمت نہیں ہیں, ہم اس کو قبول کرنے کے لیے تیار نہیں ہیں. لیکن اس کی مخالفت میں ہم قانون کو اپنے ہاتھ میں بھی لینے کے لیے تیار نہیں ہیں. ہم آئین یا اس ملک کے سمویدھان کی طرف سے جو ہمیں اجازت دی جاتی ہے عدالت کا استعمال کرنے کی, ہم عدالت کا استعمال کر کے اس فیصلے کے خلاف جو ہے اپنی لڑائی لڑیں گے اور امید کریں گے کہ ہمیں عدالت سے جو ہے انصاف حاصل ہوگا.
بیٹھک کے بعد پورو اپ مکھیہ منتری مظفر بیگ نے کہا کہ بیٹھک میں سرکار نے آرتھک وکاس کی بات کی, سب سے ادھک پریسیمن کی بات کی گئی. انوچھید 370 پر شکایت تو لوگوں نے کی لیکن یہ معاملہ کورٹ میں ہے, اس لیے اس پر کوئی چرچا نہیں کی گئی. کانگریس کی اور سے غلام نبی آزاد بیٹھک میں شامل تھے. ان کا کہنا تھا کہ پردھان منتری کے سامنے 5 مانگیں رکھی گئیں.
سب پارٹی نے مانگے, ہماری مانگ جو تھی وہ اسٹیٹ ہوڈ کی مانگ تھی, فل فلیج اسٹیٹ ہوڈ کی مانگ تھی. ہماری مانگ الیکشن ترنت کرانے کی مانگ تھی اسٹیٹ کے. ہماری مانگ تھی کشمیری پنڈتوں کو ایسا واتاورن بنانا چاہیے اور ترنت کشمیر واپس لینے کا ایسا واتاورن بنائیں جس میں ہم سب پولیٹیکل پارٹیز سرکار کی سہایتا کر سکتے ہیں, مدد کر سکتے ہیں. ہم لوگوں نے پولیٹیکل پریزنرز کو چھوڑنے کی بات کی. ہم لوگوں نے جو گارنٹی سرکار کو دینی چاہیے وہاں کی روزگار کی, نوکری کی اور زمین کی.
اس بیٹھک میں فاروق عبداللہ, غلام نبی آزاد, محبوبہ مفتی, رویندر رینا, کویندر گپتا, نرمل سنگھ, سجاد لون, بھیم سنگھ سمیت کئی نیتا شامل ہوئے. ساتھ ہی جموں کشمیر کے اپ راجیہ پال منوج سنہا, گرہ منتری امت شاہ, کیندریہ منتری جیتیندر سنگھ, این ایس اے اجیت ڈوبھال بھی شامل تھے. ملاقات پر پاکستان کی اور سے بھی پرتکریا آئی, کیونکہ پاکستان کا کہنا ہے کہ وہ بھی کشمیر وواد کا ایک پکش ہے. پاکستان کے ودیش منتری قریشی نے کہا کہ یہ سب ایک ناٹک تھا جو بے نتیجہ رہا.
نشست ہوئی, حاصل وصول کچھ نہ ہوا. میری نظر میں یہ ایک ناٹک تھا. اور ناٹک کیوں تھا؟ ناٹک اس لیے تھا کہ ایٹ بیسٹ اس کو آپ ایک پبلک ریلیشننگ ایکسرسائز تو کہہ سکتے ہیں, نکلا کچھ نہیں. ناٹک اس لیے تھا کہ پچھلے 2 سال کے جو اقدامات لیے گئے اور دو سال میں جو جموں اور کشمیر پر جبر اور تسلط مسلط کیا گیا اس سے ہندوستان کا جو انٹرنیشنل امیج ہے اس کی جو ساکھ ہے وہ بری طرح متاثر ہوئی. نہ صرف ہندوستان کی ساکھ متاثر ہوئی, میں سمجھتا ہوں کہ وزیر اعظم مودی کی جو ذاتی جو شخصیت ہے اس پر بھی بہت سے سوالیہ نشان اٹھائے گئے. تو اس خفت کو مٹانے کے لیے اور اس امیج کو اپنے انٹرنیشنل امیج کو بحال کرنے کے لیے یہ ایک کوشش کی گئی.
پانچ اگست 2019 کو کیندر کی نریندر مودی سرکار نے جموں کشمیر کا وشیش درجہ ختم کیا تھا. اس کے بعد محبوبہ مفتی اور فاروق عبداللہ, عمر عبداللہ سہیت جموں کشمیر کی مکھیہ وچار دھارا کے کئی نیتاؤں کو مہینوں تک نظر بند رکھا گیا تھا. اب لگ بھگ دو سال بعد مودی سرکار ان نیتاؤں سے بات چیت کر رہی ہے. یہیں سے یہ بحث چھڑ گئی کہ آخر آج کل کے حالات میں جب بھارت کورونا کے سنکٹ سے جوجھ رہا ہے اور اس کے سامنے اس سے بھی بڑا سنکٹ آرتھک سنکٹ ہے, تو ایسے میں کشمیر مدعے کو اس استر پر اٹھانے کا کیا مقصد ہو سکتا ہے. ایک ٹپڑی تو یہ ہے کہ بھارت سرکار نے پہلے یہ کوشش کی کہ بھارت سمرتھک کہے جانے والے پارمپرک کشمیری نیتاؤں کو حاشے پر ڈال دیا جائے اور ان کی جگہ نئے نیتاؤں کی ایک کھیپ تیار کی جائے جو بھارت سرکار کی شرطوں پر سوال نہ اٹھائے. اس کے لیے نئی پارٹی بھی بن گئی مگر یہ پریوگ کامیاب نہیں ہو سکا, اس لیے سرکار نے کشمیری نیتاؤں سے دوبارہ بات چیت کی کوشش کی. دوسری بات یہ ہے کہ بھارت کے پردھان منتری انتراشٹریہ منچ پر کشمیر کو لے کر پائی جانے والی سمویدنشیلتا سے اوگت ہیں. امریکہ میں بائیڈن کی سرکار بن جانے کے بعد وہ چاہتے ہیں کہ کشمیر کے معاملے میں کچھ سارتھک چیزیں ہوں جنہیں بائیڈن کے سامنے رکھا جا سکے. ایک وچار یہ بھی ہے کہ لداخ میں چین کے سینے اتکرمن اور پوروی سیما پر بھارت کے سینے مہتواکانکھا کو دیکھتے ہوئے پاکستان کی چنتا کم کرنے کی امریکی مجبوری کے چلتے بڑھتے انتراشٹریہ دباؤ کی وجہ سے مودی سرکار نے یہ قدم اٹھایا. کشمیر ٹائمز کی سمپادک انورادھا بھسین کے انوسار امریکہ افغانستان سے شانتی پور ڈھنگ سے نکلنا چاہتا ہے. بھارت اور پاکستان نے 2003 کے سیز فائر کو آگے بڑھایا ہے. ایل اے سی پر چین کا دباؤ ہے. زیادہ اہم مدوں پر دھیان کیندرت کرنے کے لیے بھارت کشمیر میں شانتی چاہتا ہے. لیکن اس بیچ ایک چرچا یہ بھی ہے کہ جو نیتا بھارت سرکار سے ملنے گئے تھے جنتا کے بیچ, ان کی اب کوئی حیثیت نہیں بچی. بھاجپا نے بھی ان نیتاؤں کی بے عزتی کرنے میں کوئی کسر نہیں چھوڑی. گرہ منتری امت شاہ نے کچھ ہی مہینے پہلے کشمیر کے راجنیتک دلوں کے گٹھ بندھن کو گپکار گینگ قرار دیا تھا. گپکار ایک پوش رہائشی علاقہ ہے جہاں فاروق عبداللہ, عمر عبداللہ, محبوبہ مفتی اور انے وی آئی پی لوگوں کی آواز ہیں. کشمیر کے راجنیتک دلوں کے گپکار گٹھ بندھن 4 اگست 2019 کو استھ میں آیا تھا. گٹھ بندھن نے سنیکت طور پر بھارتیہ سمویدھان کے انوچھید 370 اور 35A کے تحت ملے وشیشادھیکار کے ساتھ کسی بھی طرح کے بدلاؤ کا ورودھ کرنے کا سنکلپ لیا تھا. اس کے اگلے ہی دن ان نیتاؤں کے ساتھ ہزاروں دوسرے نیتاؤں اور کاریکرتاؤں کو جیل میں بند کر دیا گیا. جموں کشمیر میں انٹرنیٹ اور سنچار کے دوسرے سبھی سادھنوں پر پابندی لگا دی گئی اور پورے پردیش میں کرفیو لاگو کر دیا گیا. اکتوبر مہینے میں پابندیوں میں رعایت دی گئی اور مودی سرکار نے عبداللہ اور مفتی پریواروں کو درکنار کرتے ہوئے شانتی, سمردھی اور نئی لیڈرشپ کے ساتھ نئے کشمیر کو بنانے کے بارے میں ویاپک سنکیت دیے, لیکن پریوگ سفل نہیں رہا. پترکار اور نیتا سلمان نظامی نے ایک کاریکرم میں کہا کہ سرکار کو پہلے ہی یہ قدم اٹھانا چاہیے تھا.
ہم نے پہلے دن سے یہ کہا تھا کہ یہ انیشیٹو جو ہے آپ کو پہلے دن سے شروع کرنا چاہیے, کیونکہ کشمیر کے مین اسٹریم لیڈر جو ہیں وہ پاکستانی نہیں ہیں, وہ چائنیز ایجنٹ نہیں ہیں جو بھاجپا دو سال سے پوری دیش کی جنتا کو گمراہ کر رہی ہے, بیوقوف بنا رہی ہے, یہ دکھا رہی ہے کہ جو اپنے حقوں کی بات کرتا ہے اس کو آپ اینٹی نیشنل ڈکلیئر کرتے ہیں. اور آج دو سال کے بعد آپ انہی پارٹیز کے ساتھ بات چیت کر رہے ہیں ٹیبل پہ بیٹھ کے, جن کو دو سال آپ یہ کہتے رہے کہ یہ دیش دروہی ہیں. और जब आप फेल होगे ग्राउंड पे, इसका मतलब भी हम निकाल सकते हैं कि आप फेल होगे।
नेता और उद्यमी इफ्तिखार मिसगर का कहना है कि जो नेता मिलने गए, कश्मीरी जनता को उन पर विश्वास नहीं।
ये दो साल बाद ऑल ऑफ अ सडन सरकार बहुत अच्छा कर रही है, डेवलपमेंट कर रही है, पुल बनाए, सब कुछ कुशल मंगल चल रहा है। ऑल ऑफ अ सडन इनको क्या दिमाग में आ गया मीटिंग बुलाने का, चोर लुचकों को बुलाने का, लुटेरों को बुलाने का, पाकिस्तानी एजेंटों को बुलाने का, क्या मौकफ रखता है? हमने एक मुद्दे को, अपने इंटरनल मुद्दे को हमने इंटरनेशनल कर दिया। आज हमारे ऊपर इतना इंटरनेशनल दबाव है, यूएई से दो आपके एम्बेसडर्स खड़े हो रहे हैं जो आपको डायरेक्टली बोल रहे हैं कि आप जम्मू कश्मीर में डेमोक्रेटिक प्रोसेस को बहाल करें। आपके वॉशिंगटन डीसी से प्रेशर्स आ रहे हैं कि जम्मू कश्मीर में डेमोक्रेटिक प्रोसेस को रेस्टोर करें, पॉलिटिकल प्रोसेस को रेस्टोर करें।
वसतुल्लाह खान जैसे वरिष्ठ टीकाकार तो ये मानते हैं कि जो कुछ हुआ वो दिखावा है, दिखावे से ज्यादा कुछ नहीं, यानी बैठक का कश्मीरी जनता के लिए कोई नतीजा नहीं है। दोस्तों, कार्यक्रम आज की बात यहीं पर समाप्त होता है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम आज की बात। और अब समय मुख्य समाचारों के सारांश का। इस्लामी क्रांति के सर्वोच्च नेता ने मोहसिन इजई को ईरान की न्यायपालिका के प्रमुख पद पर नियुक्त किया है। राष्ट्रपति रूहानी का कहना है कि देश से सालाना 590 मिलियन टन खनिज उत्पाद निकलता है। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। खुदा हाफिज़।